नमस्कार, थाहा संचार नेटवर्कको कार्यक्रम द न्यूज प्लसको आजको श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म नरेन्द्र सापकोटा। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संचार 99.4 मेगाहर्ज, हेटौँडामा 99.6 मेगाहर्जका साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहा संचार र थाहा खबर .com पनि सुन्न सक्नुहुन्छ। नेपालमा कोरोना भाइरसको संक्रमणको दर ह्वात्तै बढेको छ। हिजो मात्रै देशभर 80 नयाँ संक्रमित थपिएका छन् र अहिलेसम्म कुल संक्रमितको संख्या 375 पुगेको छ। 2 कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्। बाँकेको नरैनापुरमा अहिले धेरै संक्रमित देखिएका छन्। अचानक नरैनापुर गाउँपालिका कसरी कोरोनाको हटस्पट बन्यो, नियन्त्रणका लागि के कस्ता प्रयासहरू भइरहेका छन्, आज हामी यिनै विषयको सेरोफेरोमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग बाँकेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोइन खाँलाई हामी सम्पर्कमा ल्याउने प्रयास गरिरहेका छौँ, टेलिफोन सम्पर्कमा ल्याउने प्रयास गरिरहेका छौँ, तर केही समस्या देखिएको छ। र सँगसँगै हामी पर्साको वीरगन्ज स्थित नारायणी अस्पतालको आइसोलेसनमा रहेका एकजना संक्रमितसँग पनि कुराकानी गर्ने प्रयास गर्नेछौँ आजको कार्यक्रममा। कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ। नेपालका विभिन्न 30 बढी जिल्लाहरूमा संक्रमण देखिएको छ। कर्णाली प्रदेशमा संक्रमण देखिएको थिएन, तर अहिले कर्णाली प्रदेशमा पनि संक्रमण देखिएको छ। दैलेखमा हिजो 1 संक्रमित भेटिएका छन् र 36 संक्रमितहरू अस्पतालबाट डिस्चार्ज भइसकेका छन् उपचारपछि स्वस्थ भएर, र उनीहरू स्वस्थ भए पनि अझै धेरै संख्यामा संक्रमितहरू थपिने क्रम बढेसँगै यो एक खालको संक्रमण दर ह्वात्तै बढेको देखिएको छ अहिले, र विभिन्न जिल्लाहरूमा संक्रमण देखिने क्रम छ। र ठाउँ ठाउँमा अस्पताल ठाउँ ठाउँमा सिल गरिएको छ र सँगसँगै लकडाउनको अवधि 20 बढाइएको छ। आज हामी यिनै विषयको सेरोफेरोमा कुराकानी गर्दैछौँ। पछिल्लो समय कोरोना महामारी विरुद्ध डटेर लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी पनि संक्रमित भएका छन्। कोरोना लागिसकेपछि समाजमा ठुलै अपराध गरे जस्तो हेर्ने गरिन्छ, जुन अत्यन्तै गलत छ। भाइरसले कसैलाई चिन्दैन, जति बेला जोसुकैलाई पनि हुनसक्छ, तर संक्रमितहरूलाई गलत दृष्टिकोणले हाम्रो समाजमा हेर्ने गरिन्छ। समाजको हेर्ने दृष्टिकोणकै कारण संक्रमितहरू खासै खुल्न सकेका छैनन्। केही यस्ता संक्रमित छन् जो खुलेर अगाडि आएका छन् र आफ्नो भोगाई सार्वजनिक गरिरहेका छन्। तिनैमध्येका एक हुन् पर्साका कोरोना संक्रमित पत्रकार सुरेश बिडारी, जो अहिले नारायणी अस्पताल वीरगन्जको आइसोलेसनमा हुनुहुन्छ, तर जनतालाई सुसूचित गर्ने अभियानमा त्यहीँबाट सक्रिय हुनुहुन्छ। हामी उहाँसँग कुराकानी गर्दैछौँ। सुरेशजी, स्वागत छ थाहा संचार नेटवर्कमा।
हजुर, धन्यवाद।
सबैभन्दा पहिले त कोरोना संक्रमित खुलेर आउन सकेका छैनन्, हामी कहाँ परिचय लुकाउनु परेको स्थिति छ। तपाईँलाई चाहिँ मलाई कोरोना लागेको सार्वजनिक गर्नुपर्छ भन्ने किन लाग्यो?
सबैभन्दा यो पहिलो प्रश्नको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु है। मलाई चाहिँ किन लागेको थियो भनेर भन्नुहुन्छ भने, म चाहिँ रिपोर्टिङको क्रममा तपाईँको कन्ट्याक्ट ट्रेसिङको पनि हामी रिपोर्टिङ गर्थ्यौँ होइन, अनि त्यो क्रममा चाहिँ अब हामी स्वास्थ्यको रिपोर्टिङ खासै नगर्ने, अरू रिपोर्टिङमा हामी बढी ध्यान दियौँ, अब सबै रिपोर्टिङ गर्नुपर्ने, अनि फेरि अब कन्ट्याक्ट ट्रेसिङको बेलामा त्यो मान्छे को हो, त्यो मान्छेको वरिपरिका मान्छे को हो भन्ने जरुरी छ। र प्रहरी प्रशासन चाहिँ सबै बाहिरबाट आएको र लोकल बडीको हेल्प पनि राम्रोसँग अलिअलि त मिलिरहेको थियो, तर अब हामीलाई कहाँबाट इन्फर्मेसन लिने त भन्ने एकदमै समस्या के। अब जस्तो हामीले कम्तीमा त्यो मान्छेको नाम टाइममा सार्वजनिक हुन्थ्यो भने लोकल बडीसँग उनीहरूलाई पनि ढिलो इन्फर्मेसन पुग्छ, पहिला त स्वास्थ्य कर्मी, त्यसपछि प्रहरी प्रशासन, फ्रन्टलाइनहरूलाई हुँदै हुँदै जनप्रतिनिधिकोमा अलिक पछाडि पुग्छ इन्फर्मेसन, तर हामीलाई तुरुन्त इन्फर्मेसन यति नै, हामी कहाँ अब मानिसहरूले चाहिँ यो कोरोनाको बारेमा बुझ्न चाहनु भएको छ कि, यति नै छिटो इन्फर्मेसन लिन खोज्नु भएको छ कि, फेरि म नम्बर 1 अनलाइन खबरमा काम गर्ने मान्छे होइन, मलाई छिटो छिटो इन्फर्मेसन चाहिने, कसरी लिने त, अब मलाई त नामै थाहा हुँदैन, कसैले मलाई बताउँदैन, अनि मलाई यति, अनि हाम्रो चाहिँ यो विषयमा कुराकानी पनि हुन्थ्यो सायक सर, हाम्रो यहाँ सायक सिडिओ सर ललित कुमार बस्नेतले पनि आफ्नो स्ट्याटसमा लेख्नु भएको छ, उहाँलाई पनि त्यो गाह्रो महसुस भएको, हामीले सबै जो कन्ट्याक्ट ट्रेसिङमा खट्नुहुन्थ्यो सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, तपाईँको उहाँहरूसँग कुरा गर्दा पनि यो एउटा चाहिँ उहाँहरूलाई चाहिँ एकदम कठिन काम भइरहेको, र चाहिँ त्यो जो संक्रमित हुनुहुन्छ उहाँले चाहिँ आफ्नो वरिपरिका त्यो बारेमा नबताउने के, सुरुवातमा का दिनमा त्यस्तो अवस्था थियो, अनि त्यो चाहिँ मलाई के लाग्थ्यो भने, यदि म सुरेश बिडारी, म कोरोना संक्रमित, म त बिरामी छैन, म त कुनै पनि लक्षण छैन, मलाई केही पनि भएको छैन, अब मैले किन नबताउने म संक्रमित हो भनेर, मलाई यो सुरुदेखि नै एकदम खड्केको विषय थियो होइन, अनि म एकदमै मेन्टली प्रिपेयर पनि थिएँ कि यदि म भयो भने त्यो आइसोलेसनबाट रिपोर्टिङ गर्छु त्यहाँको अवस्थाको बारेमा बाहिर ल्याउँछु भनेर एकदमै प्रिपेयर अवस्थामा म थिएँ र साथीहरूसँग मजाक मजाकमा मेरो अलिकति मजाकै बढी गर्ने बानी छ अनि मैले चाहिँ साथीहरूलाई भन्थेँ तपाईँहरू चिन्ता नलिनुहोस् उनीहरूले उहाँहरूले त सम्झाउनुहुन्थ्यो सेफ भएर काम गर्नु सेफ भएर भन्नुहोस् गर्नु भन्नुहुन्थ्यो अब हामीसँग सेफ हुनको लागि जति साधनहरू थियो त्यो त पर्याप्त थिएन किन डब्लुएचओको गाइडलाइन त हामीले हेरिरहेका छौँ त्यो अनुसार त हामीसँग कसरी पनि कुनै पनि हालतमा हुनै सक्दैन अनि त्यो चिजलाई चाहिँ मैले मेन्टल्ली प्रिपेयर पनि थिएँ र सबै घरमा पनि मैले चाहिँ के गरेको थिएँ भनेदेखि तपाईँको कोरोनाको समाचार त्यो आजतकहरू यताउति त्यो विदेशको च्यानलहरू चाहिँ पुरा बन्द गराइदिएर हामी चाहिँ साउथ इन्डियन फिल्महरू थियौँ होइन अनि घरमा पनि मेन्टल्ली उहाँहरूलाई चाहिँ फिल्म हेर्ने पहिला त मेरो म्याडमले फिल्म नहेर्ने तर मैले चाहिँ मेन्टल्ली त्यो फिल्म हेर्न प्रिपेयर गराइदिएको थिएँ उहाँहरू किनभने कोरोनाको समाचार हेर्दाखेरि उहाँलाई एकदमै मानसिक तनाव हुन्छ मैले जसरी थाम्न सक्छु उहाँहरूले सक्नुहुन्न
जो तपाईँलाई सार्वजनिक हुनुपर्छ चाहिँ किनभने हाम्रो समाज पनि एक खालको त्यस्तै छ तर सार्वजनिक भइसके पछाडि चाहिँ थप अरू जनतालाई तपाईँ सुसूचित गर्नु पनि सक्नु भएको छ तपाईँले बाइलाइन न्युजहरू लेखिरहनु भएको छ त्यहाँका भोगाईहरू लेखिरहनु भएको छ त्यसको लागि पनि सहज हुन्छ र तपाईँलाई त्यस्तो केही लक्षण छैन भनेपछि म सार्वजनिक हुनुपर्छ भन्ने लाग्यो
हजुर
अब यो ठ्याक्कै अहिले सार्वजनिक भइसकेपछिका केही अप्ठ्याराहरू सजिला त तपाईँले भनिहाल्नु भयो किनभने काम गरिरहेको छु भोगाईहरू लेखिरहेको छु बाइलाइन न्युज लेखिरहेको छु आइसोलेसनभित्रको रिपोर्टिङ गरिरहेको छु भनेर समस्या चाहिँ के हुँदो रहेछ परिवार पनि छन्
मार्मिक प्रश्न छ फेरि तपाईँको एकदमै गाह्रो भयो त्यो कन्डिसनलाई सम्हाल्न चाहिँ तर त्यो बाहिर देखाएनौँ हामीले अब मसँग एकजना दाई पनि हुन्छ उहाँले चाहिँ त्यति आफूलाई सार्वजनिक हुन चाहनु भएको छैन तर उहाँ पनि सार्वजनिक भइसक्नु भएको छ केही मिडियामा आफ्नो कुरा दिनुभएको छ तर हाम्रो चाहिँ सुरुमै नाम पनि सार्वजनिक भएको थियो त्यो मिस्टेकली कसरी भएको छ त्यो बेग्लै कुरा हो त्यो पाटोमा नजाउँ र अनि तपाईँले सोधेको प्रश्नमा चाहिँ के छ भनेदेखि अब यहाँको सोसाइटीले जस्तो व्यवहार गर्न जानेको छ त्यही व्यवहार हामीलाई पनि प्रदर्शन गर्नुभयो तर त्यसलाई हामीले सामना गऱ्यौँ र अहिलेसम्म जित्दै पनि आएका छौँ सबभन्दा पहिला फ्यामिलीलाई नेगेटिभ रिपोर्ट देखियो त्यस पछाडि एउटा लडाइँ चाहिँ जित्यौँ र यति भएपछि मलाई जित्छु भन्ने मलाई एकदमै कन्फर्म म चाहिँ अब यो कोरोनाले मलाई जित्न सक्दैन मै नै त्यसलाई जित्छु भनेर म बसिरहेको छु
अहिलेसम्म त्यस्तो लक्षण आजका दिनसम्म तपाईँलाई केही पनि लक्षण छैन कोरोनासँग मिल्ने
कोरोनासँग मिल्ने कुनै पनि लक्षण छैन पहिलाको जुन मेरो स्वास्थ्य अलिअलि केही समस्याहरू थिए ती समस्या बरु यहाँ बसेर निको होला जस्तो भइरहेको छ तपाईँको टाइम नभएर ती चिजहरूमा चाहिँ हामीले ध्यान दिन नपाएको कुराहरू होइन अनि कामको प्रेसर हुन त अहिले पनि फोनहरू चाहिँ माया गर्ने मान्छेहरूको फोनहरू सम्झने मान्छेहरूको फोनहरू एकदमै आउँछ अनि सबैजनाको सकेसम्म रिसिभ गर्ने गरेको छु म्यासेज फेसबुकबाट जेबाट वाट्सएपबाट जसले जे गर्नुहुन्छ उहाँहरूलाई चाहिँ चिन्ता भएकोले नै गर्नुभएको छ एकदम बाहिर चाहिँ प्यानिक स्थिति छ होइन तर त्यस्तो खालको होइन रहेछ हामी मानसिक र शारीरिक रूपमा त्यसको लागि तयार भएर बस्नुपर्ने अहिलेको सिचुएसन छ अनि त्यसको लागि अहिले मेरो स्वर पनि तपाईँले अलिक भाँसिएको सुन्नु भएको होला त्यो चाहिँ फोन रिसिभ गर्दा गर्दै भाँसिएको कुनै कोरोनाको कारणले होइन अनि म एकदम तन्दुरुस्त छु बरु अझ फुर्तिलो भएर एक्सर्साइज गरेर फिट एन्ड फाइन भएर म निक्लिएको छु
अब यो तपाईँले साथीहरूसँग मजाकमा पनि मैले भन्ने गर्थेँ अलिकति भइहाल्यो भने आइसोलेसनको रिपोर्टिङ गर्छु आत्तिनु पर्दैन यस्तो भनेर तर जति बेला परीक्षण गराउनु भयो त्यसको नतिजा चाहिँ अरू साथीहरूको नेगेटिभ आयो तपाईँ र अर्को एकजना साथीको पोजिटिभ आयो त्यो सुरुमा सुन्दाखेरि चाहिँ कस्तो महसुस हुँदो रहेछ
अब अनलाइन पढ्नेहरूले सायद सबै पढिसक्नु भएको छ होइन
छोटोमा छोटोमा मात्रै भन्न खोजेको
थियो एकदमै मैले त्यो कहानी बताउँदिन एकदम एक लाइन मात्रै भन्छु तपाईँको जब मलाई नेसु डक्टर साहबलाई मैले इन्फर्मेसनको लागि नै फोन गरेको मलाई कसैले तपाईँलाई कोरोना पोजिटिभ देख्यो भनेर फोन आएको होइन मलाई काम गर्ने सिलसिलामै मलाई मैले चाहिँ थप जब 40 तपाईँ देख्यो 12 गरेर अनि उहाँ नै हाम्रो मुख्य सोर्स हो पहिलो होइन अनि उहाँलाई फोन गरेको थिएँ लाग्दै लागिरहेको थिएन अनि लागेपछि उहाँले उठाउनु भयो अनि मैले उहाँलाई भने तपाईँ एक शब्द तपाईँले जे बोल्नुहुन्छ त्यही न्युज हुने बेला छ भनेर उहाँसँग जिस्केमा उहाँ पनि हाँस्नुभयो म पनि हाँसेँ अनि त्यस पछाडि उहाँले मलाई भन्नुभयो कि तपाईँ चाहिँ आइसोलेसनमा जानको लागि तयार भएर बस्नुहोस् अनि मलाई पत्यार लागेन सुरुमा किनभने अगाडि हामी हाँसिरहेको थियौँ मजाकै भयो जस्तो लाग्यो अनि त्यस पछाडि उहाँसँग कुराकानी भइसकेपछि अनि तपाईँको एसपी गङ्गा पन्तको फोन आएपछि अब चाहिँ मलाई कोरोना भएको भन्ने कन्फर्म भयो तपाईँको अगाडि नै मैले म्याडमलाई समाचार सुनाइसकेको थिएँ उहाँ कालो निलो भएर बस्नु भएको थियो तर मैले उहाँतिर हेरिनँ कि उहाँलाई हेर्दाखेरि चाहिँ मलाई मेरो पनि गाह्रो हुनसक्छ भनेर उहाँपट्टि फर्किनँ म आफ्नोतिर काममै ध्यान दिइरहेँ म किनभने कम्प्युटरमा बसेर टाइपै गरिरहेको थिएँ न्युजै लेखिरहेको थिएँ यति हो अब तपाईँको त्यसमा हाम्रो कन्डिसन त्यहाँ दुवैजनाले प्रिपेयरै भयो जस्तो भयो अलिकति माहौल बिग्रिन लाग्थ्यो तर मैले त्यो बेलामा सम्हालिहालेँ अनि त्यो मेन पोइन्टमा सम्हालेपछि बाँकी त सम्हालिहाल्यो.
अब तपाईँ त्यहाँ आइसोलेसनमा जाँदाखेरि त्यो आइसोलेसनको त्यहाँको इन्भाइरोमेन्ट तपाईँ पहिलो दिन जाँदाखेरि र अहिलेसम्म, किनभने अलि भद्रगोल छ, अलि अव्यवस्थित छ, खानकी पनि त्यस्तै छ भन्ने खालका गुनासाहरू त्यहीँभित्रबाट तपाईँ आफै सक्रिय हुनुहुन्छ रिपोर्टिङमा, त्यस्ता कुराहरू आइराखेका थिए, यो कसरी व्यवस्थापन छ अहिले सुरु दिन र अहिलेको स्थिति के छ?
अब के भयो भनेदेखि हामीले चाहिँ ल्याएर सुरुमा यो चाहिँ पहिलाको चाहिँ गाइनो वार्डमा हामीलाई राखियो होइन, यहाँ त्यहाँ 8 बेड बनाइएको रहेछ अनि तपाईँको पहिला चाहिँ 12 जति बेडहरू यहाँ राखिन्छ किनभने नारायणी सरकारी हस्पिटल भएर यहाँ डेलिभरीको चाप बढी छ अनि तपाईँको डेलिभरी वार्ड भनेपछि त्यसमाथि सरकारी हस्पिटल भनेपछि यसको बयान मैले गर्नु पर्दैन मलाई सबैलाई थाहा छ. त्यसको अलिकति नगनाउने भनेर जुन बास्ना आउँथ्यो एक किसिमको त्यो डेलिभरी वार्डमा छिर्दा पहिला हामी छिर्दाखेरि त्यस्तो चाहिँ रहेनछ. तर टोइलेट बाथरुम लगायतको ठाउँहरू तपाईँको अनि एकदमै फोहोर हामी चाहिँ कहिले पनि कल्पना नगरेको. योभन्दा हाइजेनिक चाहिँ म आफ्नो घरबाट म थिएँ, एकदमै गाह्रो भयो सुरुको दिनमा अनि त्यो कुरालाई मैले 3 पछाडि सार्वजनिक गरेँ. तर किनभने परिवारलाई पनि हामीले मेन्टल्ली उहाँहरूलाई प्रिपेयर गर्न समय दिनुपर्ने अनि त्यसो गरेर गर्दाखेरि अनि अब चाहिँ सुधार हुँदैछ. अब खानाको कुरा तपाईँले उठाइहाल्नुभयो, खाना एकदमै एकदमै प्लास्टिक, कालो प्लास्टिकमा खाना आउने, जबकि म चाहिँ प्लास्टिक विरुद्धको अभियानमा तपाईँ कम्तीमा बजार जाँदा पनि प्लास्टिक नलिकन कपडाको झोला लिएर जानुहोस् है भनेर अभियान चलाएको मान्छे होइन. अनि मलाई त्यस्तो चिज पर्यो. तर मैले त्यसलाई चाहिँ बिस्तारै बिस्तारै अनि सरसल्लाह पनि हुँदै गयो अनि यहाँको नर्सिङ स्टाफहरू पनि चिनेको आउनुभयो अनि डक्टरहरूसँग पनि मैले यहाँको प्रब्लमहरू राखेँ, आर्टिकल पनि लेखेँ. अब चाहिँ सुधार हुँदै गएको छ. खानाको जिम्मा चाहिँ सानो पाइला भन्ने एउटा संस्थाले लिएको छ, हिजोबाट उहाँहरूले हाइजेनिक खानाहरू दिनुभएको छ WHO स्ट्यान्डर्डबाट अनि त्यो चाहिँ आएको छ. अब चाहिँ साथीहरू यहाँ भन्दै हुन्छ हामी त यसरी त 30 बसे पनि बस्न पनि सक्छौँ भनेर भन्दै हुन्छ. सुरुका दिनमा चाहिँ एकदमै कठिन भएको थियो, सबैजनालाई तनाव भएको थियो. अब अहिले चाहिँ अब त्यो कुरा परिवारमा सेयर गर्न पनि नमिल्ने होइन अनि तपाईँको एकदमै गाह्रो भएको. अब यो यहाँको व्यवस्थापन चाहिँ आइसोलेसन जस्तो हाम्रो नभएको एकदम, किनभने वीरगन्जमा एकैचोटि 81 धेरै पेसेन्ट पनि पेसेन्ट त म भन्ने गरेको छैन, सङ्क्रमित आउनुभयो देखिनुभयो होइन अनि व्यवस्थापन गर्न निकै गाह्रो भएको रहेछ. अनि अब अहिले चाहिँ बिस्तारै उहाँहरूले पनि बुझ्दै जानुभयो, भित्रको कुराहरू बाहिर पनि राम्रोसँग आउँदै गयो, अहिले चाहिँ ठिक छ.
अब यो तपाईँहरू त्यहाँ बसेर अब खाना खाने आफ्नो नियमित कर्म गर्ने त्यो त छँदैछ, तर औषधि चाहिँ कस्ता औषधि खान्छन्? कतिपय मानिसहरू लक्षण नदेखेका मानिसहरू औषधि पनि नखाइकन बाहिर आउँछन् भन्ने पनि छ. त्यहाँभित्र अस्पताल बसेर चाहिँ कस्ता औषधि खान्छन् भन्ने आम पब्लिकको चासो पनि छ, के औषधि खाँदै खाँदैनन् कि?
हजुर हजुर, अब यो तपाईँ सबै हामीलाई थाहा छ, यो नयाँ किसिमको भाइरस छ, यसको उपचार चाहिँ को लागि कुनै पनि एन्टिभाइरलहरू बनेको छैन, भ्याक्सिन बनेको छैन र त्यसको लागि औषधि त हुने कुरै भएन. तपाईँ हामीले औषधि खोजेर पाउने कुरै भएन. अब अर्को कुरा के छ भने यो चाहिँ हाम्रो चाहिँ इम्युनिटी सिस्टमलाई बढाउनको लागि भिटामिन भएको चिजहरू चाहिँ हामीलाई जरुरी हुँदो रहेछ अनि मानसिक स्वास्थ्यको लागि एक्सर्साइज व्यायामको जरुरी हुँदो रहेछ. अब यो दुईवटा कुरो त्यस पछाडि हामीले यहाँ चाहिँ हामीलाई म आइसकेपछि अब त्यो अहिले दिन त बिर्सेँ, मैले त्यो आर्टिकलमा त उल्लेख गरेको छु, हामीलाई 3 औषधि दिएका दिनुभएको थियो. एउटा चाहिँ तपाईँको जिनमेट भनेर जिन सल्फेट भन्ने एउटा यो चाहिँ ट्याब्लेट छ, त्यो ट्याब्लेट एउटा बेलुका खानु भनेर दिनुभयो. त्यसपछि भिटामिन बी विथ तपाईँको भिटामिन बी कम्प्लेक्स विथ भिटामिन सी भनेर हामीलाई आयो अनि 2 औषधि, यो चाहिँ हाम्रो इम्युनिटी पावरलाई भिटामिन छ अनि एउटा चाहिँ ज्वरोको औषधि छ, यदि तपाईँलाई ज्वरो आयो भनेदेखि अनि तपाईँले खानुहोस् है भनेर दिनुभएको छ. अनि यो चाहिँ अनि अहिलेसम्म हामीले यो आइसोलेसनभित्र नर्सलाई त्यो बेलामा 2-3 अगाडि त्यो औषधि दिनलाई 2-3 पछाडि मैले अलिक ठ्याक्कै बिर्सेँ, उहाँ आउनु भएको थियो अनि त्यो बेला त्यो कुरा पनि मैले लेखेको छु आर्टिकलहरूमा.
अब यो
अब उहाँहरू नआउने अनि काउन्सिलिङ नगरिदिने कुराले चाहिँ अलिकति मानसिक रूपमा हामीलाई, किनभने हामी त पहिला डक्टर र नर्ससँग घुलमिल गर्ने, अस्पतालमा बिरामी भएपछि उहाँहरूले कुरा गरिदिँदा पनि हाम्रो चाहिँ आधी दुःख दूर हुन्थ्यो नि त. तर उहाँहरू नआइदिँदा चाहिँ यहाँ चाहिँ जो सङ्क्रमित अरू वरिपरको यहाँ हाम्रो अब हामीले चाहिँ यसलाई टोल बनाएका छौँ, यहाँ 3 हाम्रो गाइने वार्डमा 3 टोल छ र त्यहाँको मुखिया पनि चुनेका छौँ अनि उहाँहरू सबैजना यहाँका सङ्क्रमितहरू चाहिँ के भन्नुहुन्छ भने कम्तीमा डक्टर ल्याएर गफ गरिदिए पनि हुन्थ्यो, नर्स ल्याएर गफ गरिदिए पनि हुन्थ्यो भन्नुहुन्छ. तर पछिल्लो दिनमा चाहिँ अलिकति हामीले यो वार्ड चिफ बनाएर भनौँ न एउटा ABC ब्लक बनाएको छौँ अनि त्यसरी चाहिँ व्यवस्थित गर्दाखेरि अनि अहिले चाहिँ कुरा हुन्छ अनि यहाँ एकजना मुखै मान्छेसँग कुरा हुन्छ अनि उहाँले सबैलाई यस्तो यस्तो इन्फर्मेसन छ भनेर फरवर्ड गर्नुहुन्छ. अलिकति बिस्तारै बिस्तारै व्यवस्थित हुँदै गएको छ अनि मैले पनि म पनि व्यवस्थापनको विद्यार्थी जति सकेको मेरो आइडियाहरू चाहिँ ज जसले मसँग सोध्नुहुन्छ म पत्रकारिता गरेको भए पनि मैले हेटौँडामै चाहिँ व्यवस्थापन संस्थामा ब्याचलर गरेको अनि त्यसको चाहिँ अहिले यहाँ काम लागिरहेको छ. म सबैलाई पोजिटिभ कुरै भन्छु, तपाईँले राम्रो गरिरहनु भएको छ, तपाईँले गरिरहनु भएको छ, हामीलाई थाहा छ भनेर म कुराहरू सुरु गर्छु अनि उहाँहरूलाई त्यसले चाहिँ इन्सपायर हुँदो रहेछ, राम्रो भइरहेको छ.
अब यो परीक्षण चाहिँ तपाईँहरूको कति पटक गरिँदैछ अहिले पछिल्लो समय र परीक्षणको नतिजाहरू कस्तो आइरहेको छ के छ?
अनि के रहेछ भने यो चाहिँ छिटो छिटो परीक्षण गर्दाखेरि अब यो एकदमै कस्टली परीक्षण हो अनि यो मैले एक्ज्याक्ट मलाई थाहा छैन तर 8,000-10,000 बिचमा एउटा परीक्षणको लाग्छ भन्ने मैले जानकारी पाएको छु. अब यो चाहिँ आधिकारिक जानकारी होइन, म सबैलाई मैले पाएको इन्फर्मेसन मात्रै बताउँदैछु. अनि हामीलाई चाहिँ सुरुमा छिटो छिटो यहाँ चेक हुन्थ्यो थोरै हुँदाखेरि होइन, एक त अहिले देशभरि नै तपाईँको किट र भिटिएमको अभाव छ अनि अर्को चाहिँ हामी कहाँ इमर्जेन्सीको लागि छ भनेर भन्नुभएको छ, त्यो चाहिँ मलाई जानकारी आएको छ. अनि हिजो पर्सामा 1,000 किट आएको भनेर पनि मलाई जानकारी छ. तर छिटो छिटो गर्दा चाहिँ के भइराखेको रहेछ भने अब यो हामी कहाँमा चाहिँ विदेशमा जस्तो एउटा व्यक्तिको लागि एउटा हाइजिन किसिमले चाहिँ आइसोलेसन नभएको त्यो आइसोलेसनमा चाहिँ के हुनुपर्छ भने हुन त मैले धेरै अहिले यो फोन रिसिभ गर्दाखेरि त्यो डिटेल कुराहरू चाहिँ मैले लिन पाएको छैन, दिनभरि नै फोन रिसिभ गर्नुपर्छ. तर के मलाई थाहा छ भनेदेखि तपाईँको एउटा आइसोलेसन बेड छ भने त्यसमा जसरी हामी व्यक्तिगत क्रियाकलाप सरसफाइको लागि सबै चिजको लागि एउटा व्यक्ति छुट्टै त्यो व्यक्तिले आफू एक्लै बसेर गर्ने, जब म सङ्क्रमित छु भने मैले वरिपरि अरूसँग कुनै पनि कुरा सेयर गर्न मिल्दैन, मेरो कुनै पनि चिज सेयर हुनु हुँदैन. तर हामी कहाँ चाहिँ यहाँ तपाईँको हात धुने भाँडादेखि लिएर टोयलेट बाथरुम पनि सेयर गर्नुपर्ने अवस्था छ. हाम्रो यो देशको स्वास्थ्य अवस्था नै यस्तो हो, यसमा हामीले अहिले तुरन्त चेन्ज गर्न सक्ने अवस्था छैन. र यसले गर्दाखेरि चाहिँ रिकरेन्टली चेक गर्दाखेरि चाहिँ के हुँदो रहेछ भने डाक्टर मेसु मदन उपाध्यायसँग मेरो कुरा भएको थियो अनि उहाँले भन्नुभयो छिटो छिटो चेक गर्दाखेरि चाहिँ कहिले सुरुका चाहिँ रिपोर्ट तपाईँको नेगेटिभ दुइटा आउने फेरि तेस्रोमा पोजिटिभ आउने देखियो नि त, एउटा पछि चाहिँ दुईजना सङ्क्रमितलाई फेरि फिर्ता पनि ल्याउनु पऱ्यो लगिसकेर पनि घर पुऱ्याइसकेर पनि अनि त्यसले गर्दाखेरि 10 दिनमा एकचोटि चेक गर्ने तपाईँहरूको भनेर भन्नुभएको छ र आज हामी 8 दिनमा छौँ.
भनेपछि चेक गर्नै बाँकी छ, तपाईँहरू गएपछि पहिलो परीक्षण बाँकी नै छ.
हजुर हजुर.
र जे होस् त्यहाँ जति पनि तपाईँसँगै रहनुभएका आइसोलेसनमा रहनुभएका सङ्क्रमितहरू हुनुहुन्छ उहाँहरू पनि एउटा उच्च मनोबलका साथ र उच्च आत्मबलका साथ बसिरहनु भएको छ र उहाँहरू चाँडै निको हुँदै हुनुहुन्छ र डिस्चार्ज हुँदै हुनुहुन्छ भनेर हामीले अपेक्षा गर्न सक्छौँ यो कुराकानीबाट. त्यसो भए
हजुर के हुँदो रहेछ भने तपाईँले नेगेटिभिटी जति फैलाउनुहुन्छ त्यति नै अब पोजिटिभिटी फैलाउनु पर्छ. अहिले चाहिँ
त्यो भनेको
त्रासको माहौल बनेको छ होइन, कोरोना भाइरस महामारी भनेको छ, न्युज पनि आएको छ, मान्छे मरेको रे फलानु देशमा यति मरेको रे. अब अलिकति फोकस चाहिँ हामीले मान्छे बाँचेको कुरामा जसरी मैले आफ्नो कुरा सार्वजनिक गरिराखेको छु त्यसै गरी आफ्नो एक्सपिरियन्सहरू र जो चाहिँ कोरोना भाइरसलाई जितेर आउनुभएको हिरोहरू हुनुहुन्छ हिरोइनहरू हुनुहुन्छ अहिले उहाँहरूलाई चाहिँ तपाईँले सबैले सपोर्ट गर्नु पऱ्यो र उहाँहरूलाई चाहिँ सोसाइटीमा पनि राम्रो व्यवहार गर्नु पऱ्यो अनि तपाईँको समाजमा उहाँहरूलाई गर्ने व्यवहार राम्रो भएपछि अनि हाम्रो समाजमा हाम्रो परिवारलाई हाम्रो साथीभाइलाई गर्ने व्यवहार राम्रो भएपछि यो कोरोना भाइरससँग हामीले जित्न सक्छौँ. यो एउटा किनभने मानसिक स्वास्थ्यको लागि एकदमै जरुरी छ र त्यो चाहिँ बिस्तारै हुँदैछ अब सबैजनाको एकनासको म जति मैले त पहिला पनि यो तपाईँको वेबिनार मार्फत डक्टरहरूसँग चाहिँ तालिम लिइराखेको थिएँ म जति सचेत त सबैजना हुनुहुन्न नि त अब त्यसको लागि चाहिँ मिडियाको रोल पनि एउटा जरुरी छ. मिडियाले चाहिँ त्यो किसिमको पिएचसीहरू प्रोभाइड गरेर बजाएर त्यसलाई चाहिँ अब अहिले चाहिँ कोरोना यस्तो लक्षण हो यस्तो यस्तो भनेको छ तर कोरोनाबाट बस्न यस्तो यस्तो गर्न सकिन्छ भन्ने कुरा चाहिँ त्यो टेलिकमको मोबाइलबाट अहिले जुन गइरहेको छ त्यसलाई पनि चेन्ज गर्नुपर्छ कि भन्ने मेरो दिमागमा त आज मेरो बसको कुरा त होइन.
हुन्छ
सोचिराखेको
छु. हस् सुरेशजी यो महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो र आफ्ना अनुभवहरू भोगाईहरू र आफूले त्यहाँ देखेका कुराहरू राखिदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद र चाँडै आइसोलेसनबाट बाहिर आएर फेरि फिल्डमा रिपोर्टिङ गरेको देख्न पाइयोस् सुन्न पाइयोस् यहाँलाई धेरै धेरै धन्यवाद सुरेशजी.
हस् धन्यवाद. मेरो भन्दा पनि तपाईँको थाहा संसार रेडियो नेटवर्कको समय महत्त्वपूर्ण हो, म त खाली बसेको मान्छे हो.
हस्
तपाईँलाई यो समयको लागि धेरै धेरै धन्यवाद.
उहाँ हुनुहुन्थ्यो पत्रकार सुरेश बिडारी जो कोरोना संक्रमित हुनुहुन्छ र पर्साको वीरगन्ज स्थित नारायणी अस्पतालको आइसोलेसनमा रहनु भएको छ र त्यहाँको पछिल्लो स्थिति के छ र उहाँहरूको स्वास्थ्य स्थिति के छ आइसोलेसनको व्यवस्थापन कसरी गरिएको छ भन्ने विषयमा हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो. हामी बाँकेको नरैनापुर गाउँपालिका जहाँ कोरोना संक्रमित धेरै देखिएका छन् कसरी कोरोनाको हटस्पट बन्यो बाँकेको नरैनापुर भन्ने विषयमा हामी कुराकानी गर्दैछौँ. कुराकानीका लागि हामीसँग नरैनापुर गाउँपालिकाका वडा नम्बर 6 का अध्यक्ष वीरेन्द्र पाल सिंह टेलिफोन सम्पर्कमा हुनुहुन्छ। वडा अध्यक्षज्यू, यहाँलाई स्वागत छ थाहा संचार नेटवर्कमा। यो नरायणपुर गाउँपालिका यो कसरी कोरोनाको हटस्पट बन्यो, कहाँनिर सावधानी अप्नाउनु पर्ने थियो, हामी चुक्यौँ?
यस्तो छ, यो हटस्पट बन्नको कारण के हो भने यो एकदम इत्यासी एकदम सब जहाँ मान्छे आइदियो भनेर त्यस कारणले त्यो सङ्ख्या भएको हो। अहिले एउटा दुईवटा फटफट मात्रै थिए, अहिले त धेरै सङ्ख्या भएछ। त्यो बम्बे र दिल्लीबाट आएर सङ्ख्या बढिरहेको
भनेको तपाईँहरूले उहाँहरूलाई क्वारेन्टाइनमा राख्नुभयो होला, परीक्षण पनि समयमा गरिएन भन्ने खालको गुनासो पनि आएको छ, के कारणले सकिएन यो चाहिँ?
अब त्यो म्यानेजमेन्टको त्यो क्वारेन्टाइनको व्यवस्था हाम्रो राम्ररी थियो, यो डाक्टरहरूको कमीले गर्दा हो, समयमा त्यो औषधि आएन, अहिले त अहिले किन तयारी थिएन, त्यस कारणले यो भएको।
भनेको तपाईँहरूमा तयारी नै थिएन, केही पनि तयारी नै गर्नु भएको थिएन तपाईँहरू?
अब औषधिको अभाव थियो, डाक्टर पनि थिएन त्यति, अब आएवाले मात्रै त्यो सञ्चालन गर्न सक्ने अवस्था आएन त्यो त्यति मात्र।
अनि समयमा अस्पताल पनि लगिएन, कोरोना संक्रमित एकजना युवकको त्यहाँ निधन पनि भयो दुःखद, किनभने उनलाई लक्षण देखिएपछि अस्पताल पुर्याउनु पर्थ्यो, अस्पताल लगिएन समयमा भन्ने खालको गुनासो पनि छ नि?
हजुर, त्यो त सही कुरा हो। एकचोटि 262 जनाको त्यो एक दिन अगाडि थियो, त्यसको डाक्टरहरूले चाहिँ नेपाली आएर तिनीहरूको त्यो टेम्परेचर के लिनुपर्ने हो त्यो उहाँले त्यो त्यसपछि 81 रातिमा उसलाई चाहिँ उल्टी भयो अनि त्यो सब बिरामीले त्यो व्यवस्था गर्दै गर्दै अवस्था
अहिले अहिले तपाईँहरूको नियन्त्रणमा ल्याउन सक्ने अथवा नियन्त्रण गर्न सक्ने तपाईँहरूको नियन्त्रणभन्दा बाहिर गइसकेको स्थिति हो, परिस्थिति हो कि के हो त अहिले कोरोना सङ्क्रमणको स्थिति हेर्दा?
अहिले नियन्त्रण बाहिर जाने स्थिति त थिएन, छैन पनि अहिले। त्यो हजुरको त्यो इन्डियाबाट आए त्यसलाई जम्मै कोल्डिङमा राख्यो, अहिले आइसोलेसनको व्यवस्था अहिले त्यो गर्दैछ पालिका नै, ठुलो अस्पताल छ त्यहाँ डाक्टरहरू आएर त्यो
हस् हस् वडाध्यक्षज्यू धन्यवाद यहाँलाई जानकारीको लागि। उहाँ हुनुहुन्थ्यो बाँकेको नरायणपुर गाउँपालिका वडा नम्बर 6 का अध्यक्ष वीरेन्द्र पाल सिंह। हामीले नरायणपुर गाउँपालिकाकै स्वास्थ्य शाखा प्रमुखसँग कुराकानी गर्ने प्रयास गरेका थियौँ, उहाँसँग समय पनि लिएका थियौँ, तर टेलिफोन सम्पर्क स्थापित भइदिएन, प्रविधिले धोका दियो भनौँ। र आज विशेष गरी बाँकेको नरायणपुर गाउँपालिकामा एकजनाको निधन पनि भइसकेको छ, एक युवा जो भारतबाट आएका थिए, र धेरै मानिसहरू भारतबाट भित्रिरहेको कारणले गर्दाखेरि र भारतमा सङ्क्रमितको सङ्ख्या 1,00,000 नागिसकेको छ, 3100 धेरै मानिसको मृत्यु भइसकेको छ भारतमा, र पछिल्लो समय लकडाउनको अवधिमा भारतबाट थुप्रै मानिसहरू मजदुरी गर्न गएका मानिसहरू फर्किराखेका छन् र उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ, तर क्वारेन्टाइनको अवस्था हरिबिजोग छ, भद्रगोल छ, त्यसै कारणले सङ्क्रमण फैलिरहेको छ। र हामीले आज कार्यक्रममा एकजना कोरोना सङ्क्रमित पत्रकार जो पर्साको वीरगन्जमा रहेर सक्रिय हुनुहुन्थ्यो, उहाँ अहिले कोरोना सङ्क्रमण पश्चात नारायणी अस्पताल वीरगन्जको आइसोलेसन कक्षमा हुनुहुन्छ, उहाँसँग पनि त्यहाँको भोगाई र त्यहाँको अवस्था व्यवस्थापनको सन्दर्भमा कुराकानी गऱ्यौँ, र बाँकेको नरायणपुर गाउँपालिकाको वडा नम्बर 6 का अध्यक्ष वीरेन्द्र पाल सिंहसँग कुराकानी गऱ्यौँ। कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिने साथी संयोग नेपाललाई धन्यवाद। नरेन्द्र सापकोटा बिदा भएँ, नमस्कार।